نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اعمال ایسے کہ فرشتے اتریں پیج نمبر 61 پہ مریض کی عیادت کرنے والے فرشتوں کا نزول لیکن میں چاہوں گی کہ ابھی تک جو کچھ ہم نے کیا اس کو ایک دفعہ لسٹ کی صورت میں دہرا لیں تاکہ جن ساتھیوں نے وہ مس کیا وہ لکھ لیں اور جو ساتھی تھے وہ محاسبہ کر لیں کہ کیا وہ چیزیں میرے عمل میں آ گئیں میں بھی بولتی ہوں اگر آپ چاہیں تو پھر آپ ساتھ بول سکتے ہیں تو بول دیجئے میں صرف اس سوچ کے ساتھ بول رہی ہوں کہ ہمارا پچھلا حصہ ہمارے ذہن میں آ جائے سب سے پہلا عمل تھا باوضو سونے والے کے لیے فرشتوں کا نزول ساتھ ہی ساتھ پوچھتے ہیں کیا میں نے اس پہ عمل شروع کر دیا پھر اسی طرح اہل ذکر کی مجالس پر فرشتوں کا نزول کیا میں نے ذکر کی یا علم کی محفلوں میں جانے کی نیت کر لی ہے قرآن پڑھتے وقت سکینت اور فرشتوں کا اترنا کیا میں اس کے لیے تیار ہوں مسجد میں قرآن پڑھنے اور پڑھانے والوں پر فرشتوں کا نزول سوتے وقت آیت الکرسی پڑھنے والے پر فرشتوں کا نزول ایک بابرکت اور قدر والی رات میں فرشتوں کا نزول پھر اس کے بعد استقامت اختیار کرنے والوں کے لیے فرشتوں کا نزول تہجد گزاروں کے لیے فرشتوں کا نزول فجر اور عصر باجماعت ادا کرنے والوں پر فرشتوں کا نزول اشراق اور ظہر کی نمازیں ادا کرنے والوں پر فرشتوں کا نزول جمعے کے لیے اول وقت آنے والوں پر فرشتوں کا نزول بیابان یعنی اجاڑ جگہ جو ہوتی ہیں وہاں اذان اور اقامت کہہ کر تنہا نماز پڑھنے والے پر فرشتوں کا نزول بھائی کی غیر موجودگی میں اس کے لیے دعا کرنے پر فرشتے کا نزول اللہ کے لیے کسی بھائی سے ملاقات پر فرشتے کا نزول راہ خیر میں خرچ کرنے والوں کے لیے فرشتوں کا نزول اور قطع رحمی کے باوجود صلہ رحمی کرنے والوں پر فرشتے کا نزول دیکھیے اگر آپ اور میں ان ساری چیزوں پہ عمل کریں ٹوٹل کتنے ہوئے 16 یا 17 ہوئے اگر آپ اور میں اس پہ اپنا عمل جاری رکھیں تو آپ دیکھیے کہ ہم دوسروں کے بھی پسندیدہ ہو جائیں گے بہت ساری چیزیں جو ہماری دوسروں سے جھگڑوں کا ذریعہ بنتی ہے وہ ان میں سے کسی نہ کسی چیز کی کمی ہوتی ہے تو آج ہم دیکھیں گے مریض کی عیادت کرنے والوں کے لیے فرشتوں کا نزول وہ سعادت مند لوگ جو اپنے بیمار بھائی کی عیادت کے لیے جاتے ہیں عیادت تو آپ سمجھتے ہیں نا اس کو دیکھنا اس کا خیال کرنا ان حضرات کے اس پر خلوص عمل کو دے کر اللہ کریم اپنی مقرب مخلوق یعنی فرشتوں کو ان کے لیے نازل ہونے کا حکم دیتے ہیں اور یہ فرشتے ان خوش بخت حضرات کے ساتھ چل کر بیمار تک پہنچتے ہیں اس کی دلیل مسند احمد میں موجود ہے حضرت علی رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا ہم بھی دہراتے ہیں ما من مسلم یعود مسلم كانت حتى يمسي ومن أي ساعة من الليل كانت جب کوئی مسلمان دن کی کسی گھڑی میں اپنے مسلمان بھائی کی عیادت کرے تو اللہ تعالیٰ 70,000 فرشتے بھیجتے ہیں جو شام تک اس کے لیے دعا کرتے ہیں اور اگر رات کے کسی وقت عیادت کرے تو وہ فرشتے صبح تک اس کے لیے دعا کرتے ہیں اور جب ہم حدیث کے الفاظ پڑھ رہے تھے نا اس میں یہ لکھا تھا کوئی بھی گھڑی ہو یعنی لیٹ نائٹ کوئی جائے یا کوئی رات گزارتا ہے کسی مریض کے ساتھ کہ چلے میں اس کی ٹیک کیئر کر لوں یا بالکل ارلی مارننگ جاتا ہے دن یا رات کے کسی بھی وقت میں اگر کوئی جائے تو فرشتے اس کے لیے دعا کرتے ہیں اور کتنے فرشتے اور اگر ایک فرشتے کی دعا لگ جائے آپ امیجن تو کریں 70,000 فرشتے دعا کرتے ہیں کہ اللہ تو اس کی مدد کر آپ نے کیا کیا ہے کیا کمال ہے کسی مریض کو جا کے دیکھنا وہاں جا کے بیٹھ کے بات ہی کرنی ہوتی ہے تسلی دینی ہے اور یاد رکھیے کہ عادت بھی مسنون طریقے سے کرنی چاہیے بعض لوگ وہاں جا کے مریض کو اور ڈپریس کر دیتے ہیں کہ تم تو اب رنگ ہی پیلا ہو گیا اب تو مرنے کے قریب اور ہلکے پڑ گئے ایسا نہیں کرنا چاہیے لیکن صرف ایک دنیا داری کا عمل ہے کئی لوگوں نے کہا ابھی فلاں بھی بیمار ہے اس کو دیکھنے جانا ہے اس کو بھی جانا کیوں جانا ہے کیونکہ وہ بھی آئے تھے جب ہم بیمار تھے وہ ان کی اماں بیمار ہیں تو ہم جائیں گے کیونکہ وہ بھی ہماری اماں کی بیماری پہ آئے تھے اب اگر اس سوچ سے ہم نیکیاں کرتے ہیں بس اب تو میں نے دیکھا ہے کہ لوگ جنازوں میں بھی تب ہی جاتے ہیں جب کوئی گیا ہو کوئی مسجد تک رکا ہو تو مسجد تک رکتے ہیں، کوئی قبرستان تک جائے کہتے ہیں کہ آخرے وہ ہمارے ابا کے جنازے پہ قبرستان تک گئے تھے۔ تو یہ دنیا داری بن جاتی ہے صرف اور صرف اللہ کی رضا کے لیے۔ سنت ایک میجک سٹون ہے، آپ سمجھتے ہیں وہ جیسے ایک مقناطیس ہوتا ہے نا، کسی بھی چیز کو لگتا جاتا ہے نا تو وہ اس کو بھی مقناطیس بنا دیتا ہے، لوہے کے ساتھ رکھیں تو اس کے ساتھ چپک جاتا ہے۔ سنت ایک ایسا سٹون ہے کہ آپ جس جس چیز کے ساتھ اس کو لگاتے جائیں گے نا اپنی زندگی میں، وہ چیز عبادت بنتی جائے گی۔ ایک اور جملہ بھی یاد آ رہا ہوگا آپ کو کہ سنت عادات کو عبادات میں بدل دیتی ہے۔ یہ ہماری عادات ہیں، کسی کو دیکھنا، ملنا، جانا، کھلانا پلانا، یہ عادتیں ہیں، یہ سوشل لائف ہے ہماری، یہ ہماری معاشرتی زندگی ہے، لیکن یہ سب بھی عبادت بن جاتی ہے جب ہم اللہ کے لیے کرتے ہیں اور نبی صلی اللہ علیہ وسلم کا حکم سمجھتے ہوئے اس کو کریں گے۔ ایک روایت میں اور بھی خوبصورت الفاظ ہیں، مسند احمد کی ایک روایت جس کے راوی حضرت علی ہیں، وہ بیان کرتے ہیں کہ میں نے رسول اللہ سے سنا جو صبح سویرے مریض کی عیادت کی غرض سے نکلے تو 70,000 فرشتے اس کے ساتھ چلتے ہیں اور وہ شام تک اس کے لیے دعائے مغفرت کرتے رہتے ہیں اور اسے جنت میں ایک باغ عطا کیا جاتا ہے۔ اگر شام کے وقت اس کی بیمار پرسی کے لیے روانہ ہو تو 70,000 فرشتے اس کے ساتھ چلتے ہیں اور وہ سب صبح تک اس کے لیے دعائے مغفرت کرتے رہتے ہیں اور جنت میں اسے ایک باغ عطا کیا جاتا ہے۔ پہلے کیا تھا، 70,000 فرشتے ساتھ جاتے ہیں اس کے لیے دعا کرتے ہیں، یہاں کہہ کہ اس کو جنت میں ایک باغ ملے گا۔ تیمارداری پر رغبت دلانے والی ایک اور روایت امام مسلم نے حضرت صوبان سے نقل کی، اللہ کے نبی نے فرمایا، ان المسلمہ اذا عاد اخاخ المسلم لم يزل في خرفة الجنة حتى يرجع، بے شک مسلمان جب اپنے مسلمان بھائی کی عیادت کرتا ہے تو واپسی تک وہ جنت کے تازہ پھل چننے میں مصروف رہتا ہے۔ کسی نے سوال کیا، اللہ کے نبی، یہ خرفۃ الجنتی کیا ہے؟ تو آپ نے فرمایا، جناحا، یعنی اس کے تازہ پھل چننا۔ قرآن میں یہ لفظ آتا ہے، بالکل جو پھل پک کے گرنے کے قریب ہوتا ہے اس کو اتاریں نا تو اس کے لیے یہ لفظ آتا ہے، یعنی تازہ تازہ پھل، وہ نہیں کہ کولڈ سٹوریج کے اور پرانے کیے ہوئے فروزن پھل، نہیں، فریش پھل کھاتا ہے جنت کے۔ صحیح مسلم کی ایک اور حدیث میں عیادت مریض کے بارے میں حضرت ابو ہریرہ کی روایت، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ان اللہ عز و جل یقول یوم القیامتی یبن آدم مرتو فلم تعودنی قال یا ربی کیف اعودک وانت رب العالمین قال اما علمت ان عبدی فلانا مریدا فلم تعوده اما علمت انک لو اتہ لوجتنی عندہ۔ صحیح مسلم کے یہ الفاظ ہیں، بے شک اللہ تعالیٰ روز قیامت فرمائیں گے، اے آدم کے بیٹے، میں بیمار ہوا تو تو نے میری عیادت یعنی میری مزاج پرسی نہیں کی۔ انسان کہے گا، میرے رب، میں تیری عبادت کیسے کرتا جب کہ تو تمام جہانوں کا پروردگار ہے؟ اللہ تعالیٰ فرمائیں گے، کیا تجھے علم نہیں تھا کہ میرا فلاں بندہ بیمار ہوا لیکن تو نے اس کی مزاج پرسی نہیں کی؟ کیا تجھے علم نہیں تھا کہ اگر تو اس کی بیمار پرسی کرتا تو یقیناً تو مجھے اس کے پاس پاتا، یعنی میری رضا تجھے حاصل ہو جاتی۔ اگر غور کیا جائے تو معلوم ہوتا ہے کہ مریض کی بیمار پرسی کا اجر و ثواب اور صلہ کس قدر عظیم ہے۔ اللہ تعالی ہمیں اس عظمت والے عمل کو اپنانے کی توفیق عطا فرمائے۔ آپ دیکھیے کہ ابھی ساری باتوں کو لے کر ذرا تھوڑا سا ہم پریکٹیکلی اس کو دیکھیں کہ بیمار کی عیادت کا کیا طریقہ ہے اور آج کے دور میں لوگوں کو بیمار کی عیادت بھی مشکل کیوں لگتی ہے۔ اس کی سب سے بڑی وجہ تو یہ ہے کہ آج کے دور میں ہر کام ہی ہمارے ہاں سیلیبریشن بن جاتا ہے۔ کسی بیمار کو بھی پوچھنے جانا ہونا تو ان کو پہلے سے بتائیں اور وہ جب جائیں تو پورا ٹیبل تیار کر کے بیٹھے ہوتے ہیں، کیا ہوا، چلے جی آپ آج ہی آئیں، آپ کون سا روز آتے ہیں، آپ تو کبھی کبھار آئے ہیں۔ پھر اسی طرح سے آپ دیکھیے کہ جب بیمار کی کوئی عیادت کرنے جاتا ہے تو بہت زیادہ وقت لگاتا ہے، بیمار کا دل نہیں کرتا بولنے کو نہ سننے کو۔ میں نے کسی کی بات آپ کو دہرائی ہے کہ بیمار تھے جب اور بہت ہی تکلیف اور ایک کہنا چاہیے کہ اب جس سمے دن بدن کمزوریاں بڑھ رہی تھیں تو وہ کہتے تھے کہ جب کوئی مجھے آ کر میرا حال پوچھتا نا، جیسے کوئی بھی ان کا نام تھا مثلا عبداللہ، کہ عبداللہ کیا حال ہے، تو کہتے تھے کہ مجھے इसके जवाब में ज़रा सा फेस पे स्माइल ला कर ये कहने में कि अल्हम्दुलिल्लाह, मुझे ऐसे लगता है कि मैं कोई बहुत मुश्किल जगह से निकल कर और एनर्जी जमा करके जवाब देता हूँ। मुझे तकलीफ़ होती है, जिस समय ताकत नहीं रहती ना तो बंदे को बात करनी अच्छी नहीं लगती। फिर कुछ और दिन जब गुजरे, बीमारी ने और हमला किया, तो वो कहते थे कि अब ये हाल है मेरा, यानी जब भी कभी थोड़ी सी होश में होते थे ना, कहते थे मेरे पास जो ये लोग इबादत के लिए आके बैठे बातें करने लग जाते हैं ना, तो इनकी बातें सुनने के लिए मुझे जो अपने दिमाग पे बोझ डालना पड़ता है या मेरे कानों में आ जाती हैं, तो मुझे ऐसा लगता है मैं किसी पहाड़ के नीचे से गुजर रहा हूँ, इतना मुझे मुश्किल लगता है। ये अच्छा तरीका नहीं है। हमारे कल्चर में, ख़ास तौर पर पंजाब में, ये चीज़ बहुत ही केयरलेसली होती है। हर बंदे ने आना भी है और मरीज़ से ख़ुद पूछना है, सुनाओ हुआ क्या था, बात शुरू कैसे हुई थी। फिर हर बंदे ने दो तीन टोटके या नुस्खे भी बता के जाने हैं और तीन चार उसको मशवरे भी दे जाने हैं और फिर उस वक़्त उससे पूरा उसका दुख हाल साल सब कुछ बयान करना है। मैं ऐसे कल्चर से अल्हम्दुलिल्लाह बहुत करीबी ताल्लुक़ है। वो लोग ऐसे बैठते हैं, या भी इस वक्त जो खामोशी है ना, आप इमेजिन नहीं कर सकते। उनके कल्चर में बीमार के पास जाएँ तो छोड़े, मैयत सामने पड़ी है, मैयत अला घर है, पिन ड्रॉप साइलेंट। जो आएगी सिस्टर चुप करके ना दीवारों के साथ साथ नीचे बैठना शुरू हो जाएंगी और बैठ के कुछ भी दुआएं जिक्र अपने दिल में पढ़ती रहेंगी। क्या किसी की मजाल के पूछ सके बीवी किधर है, बहन किधर है, माँ किधर है? आप किसी औरत को उनमें वहाँ बैठी हुई बहुत ही आंसू आए और नैपकिन से अपने देखती सुरख चेहरा देखे तो आप समझ जाएंगे ये कोई करीबी घर वाली है। जरूरत नहीं करते पूछने की, कहते हैं हम दुखे हुए को क्यों दुखाएं। और मुझे इतना उनका ये अंदाज़ अच्छा लगता है, माशाल्लाह महज़ब तरीके से। हम तो बाहर से रोने की प्रैक्टिस करके आते हैं कि जाके शोर कैसे मचाना है। बातें करते, हंसते बोलते गाड़ियों बसों में से निकलते हैं और जहाँ कोई माँ बहन बेटी बीवी देखी तो उसके गले धाड़ भर के रोए के शायद हमसे ज़्यादा कोई दुखी नहीं। और थोड़ी देर रो दो के बैठ के फिर रिश्ते कर रहे होते हैं लोग, वहीं बैठ के जायदाद का हिसाब लगा रहे होते हैं, कितनी बेटियाँ छोड़ी, किधर छोड़ी, क्या हुआ। हमारा कल्चर इस लिहाज से बहुत बेलाग कल्चर है, अच्छा नहीं है ये रियली, क्योंकि इससे बहुत सारों के दिल दुखते हैं। मुझे वो औरत याद आती है जिनके हस्बैंड की बिल्कुल सडन डेथ हुई, यानी ओल्ड थे, इतने ओल्ड भी नहीं लेकिन सब डेथ इतनी सडन थी कि घर से काम पे गए और वापस डेड बॉडी आए, छोटी बात तो नहीं है। 10 दिन तक घर में डेरे डाले हुए थे लोगों ने, सुबह नाश्ते, शाम के खाने और मुरक्कन खाने और वो, और जा ही नहीं रहे लोग, कहते 10 दिन करके जाएंगे। तो वो अपनी फीलिंग्स हमसे शेयर करती थी कि मेरा दिल करता ये सब चले जाएँ, मैं अपने घर में वैसे ही रहूं जैसे मैं अपने मियाँ के साथ थी, तो मैं उनको सोचूं जैसे एक नॉर्मल लाइफ होती है। कि कहती अभी तक मेरा जहन इस हकीकत को कबूल नहीं कर पा रहा, लेकिन जो सारा दिन चाय पानी खाने शरबत इसके डोर लामडोरी लगी हुई है ना, ये चीज़ जो है ना मुझे दुख देती है, लेकिन मुझसे तो नहीं बंदा कहता कि जाओ। ये गलत तरीके होते हैं। तो बीमार के पास जाएँ, आप देखिए कि इतनी खूबसूरत दुआएं इसमें भी होंगी यकीनन, और आपको किताबो दुआ भी पढ़ाई हुई है, जो लोगों ने नहीं पढ़ी इंशाल्लाह आगे जाके पढ़ेंगे, हिस्नुल मुस्लिम आपको मिलेगी। आप कोई बुक ले लें और उसमें बीमार की आदत करने के आदाब पढ़ें। नबी सल्लम ने किसी मौके पे भी हमें अलग नहीं छोड़ा, ठीक है, दुआएँ पढ़ें। इतनी खूबसूरत दुआ लगती है, मुझे ज़ाहिर है कि मौका ना मिले तो मैं कई दफ़ा अब ये करती हूँ कि मुझे जब किसी का बीमारी का पता चले तो मैं अपनी ऑडियो फाइल में वो 7 दफ़ा पढ़ के उनको सेंड कर देती हूँ। कि फरमाया कि जब कोई बीमार हो तो उसके पास जाकर 7 दफ़ा पढ़ो कि असलुल्लाह लजीमा रब्बल अर्शी लजीमा यशफिया का। औरत है तो यशफिया की कह दें, मर्द है तो यशफिया का। अब ये फूकना नहीं, पढ़ना नहीं, बस पास खड़े होकर 7 दफ़ा उसको सुनाना है। आपने फरमाया अगर उसकी मौत का वक्त नहीं आया तो अल्लाह उसको ज़रूर शिफा देगा। आती है मैं ये दुआ लाबास सतहूर इंशाल्लाह, गम ना कीजिए, बीमारी आपको दुखों से और बीमारियों से और गुनाहों से पाक कर देगी, ये तसल्लियाँ देकर आएँ। तो आज से काम कीजिए, बल्कि इसमें बीमारियों की शिफा का कार्ड्स भी होते हैं जिसमें कुछ चीज़ें आते हैं जो दुआएं नहीं हैं। बहरहाल आपको बहुत कुछ मार्केट में मिल सकता है, ऑथेंटिक चीज़ें पास रखें। बीमार को देखने जाएँ, उसको दुआओं वाले बुक्स दें। जब भी जाएँ, लोग फूलों का बके ले जाते हैं, क्या करेगा वो बेचारा, फूल तो खुद दूसरे दिन मुरझाना शुरू हो जाएंगे। दुआओं की बुक्स ले जाएँ, कुछ खाने की चीज़ है जो आपको लगता है कि उसकी बीमारी की नौयत है उसके मुताबिक, कोई नट्स ले जाएँ, कोई उसको ऐसी चीज़ दे, खजूरें ले जाएँ। अजवा खजूर में हुक्म है कि जहर का भी तरियाक है और जादू का भी तरियाक है। तो अपने हमारे कल्चर को इन चीज़ों में भी अब ढालने की ज़रूरत है। कोई ऐसी चीज़ बना कर ले जाएँ जो अगला खा सके, और पहले से घर वालों को बता भी दें, पूछ भी लें कि क्या खाते हैं क्या पीते हैं। तो बस बैठे थोड़ी देर बाद की दुआ की हाथ पकड़े, मरीज़ को बहुत अच्छा लगता है, उसके साथ बात करें, उसका हाथ थामें, उसको तसल्ली दें और 10-15 मिनट के बाद उठ जाएं। बस दैट्स इट। نہ غفلت میں پڑھیں نہ غفلت میں ڈالیں، تو آپ دیکھیں گے کہ یہ آپ کا بیٹھنا انشاءاللہ فرشتوں کا کی دعائیں لینے کا ذریعہ ہوگا. اس پہ عمل کریں، خود اپنے اسکیجول کے مطابق لوگوں کو وزٹ کریں، ہاسپٹلس میں چلے جائیں. آپ دیکھیں کئی بیمار تو وہاں پڑے ہوتے ہیں جن کو کوئی پوچھنے دیکھنے والا ہی نہیں ہوتا. اپنے آپ کو ہم ان چیزوں کے اگر قریب کرتے ہیں نا تو ہمیں اندازہ ہوتا ہے کہ یہ سب کچھ کیا چیزیں ہیں، ہم اپنے دوسروں کو کیوں نہ فائدہ دیں. تو جس طرح بھی فائدہ دے سکیں کریں، لیکن بہرحال یہ کہ یہ کرنا ہم نے سنت سمجھ کے انشاءاللہ. اس کے بعد اگلی چیز جو بہت ہی خوبصورت ہے، اللہ تعالیٰ کی نعمتوں کے قدردان پر فرشتے کا نزول. یہ کیا ہوتی ہے بھائی؟ اللہ کی نعمتوں کی قدر بھی کوئی چیز ہوتی ہے؟ وہ تو فار گرانٹیڈ نہیں ہونی چاہیے، دینی نہیں تھی اس نے، دنیا میں بھیجا ہے تو کیا آپ وہ ہمیں ایسے ہی چھوڑ دیتا؟ نہیں، اللہ کی نعمتوں کی قدردانی کرنی چاہیے. جب بندہ اپنے مالک کی عطا کردہ نعمتوں کا شکر ادا کرتا ہے تو اللہ کریم اس کے شکر ادا کرنے کو بے حد پسند کرتے ہیں، اور پھر کائنات کا رب اس بندے پر نعمت کو بڑھا دیتے ہیں اور اس کی قدردانی کرتے ہیں. اللہ رب العزت ارشاد فرماتے ہیں، سورۃ ابراہیم آیت 7 ہے، لئن شکرتم لازیدنکم، اگر تم شکر گزاری کرو گے تو بے شک میں تمہیں اور دوں گا. ایک سعادت مند جس نے اپنے رب کی انعامات کی قدردانی کی، اس قدردانی کا صلہ انعامات میں اضافے کے ساتھ ساتھ اسے فرشتے کے نازل ہونے کی سعادت بھی میسر آئی. اس خوشبخت کا تذکرہ صحیح مسلم میں موجود ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت، رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں، بنی اسرائیل میں سے 3 آدمی تھے، ایک کوڑھی سفید داغ والا، کوڑھی سمجھتے ہیں نا، لیپرسی اسکن ڈیزیز ہے، دوسرا گنجا تھا یعنی بالڈ تھا، سر پہ بال نہیں تھے، اور تیسرا اندھا تھا یعنی بلائنڈ تھا. تو اللہ تعالیٰ نے چاہا کہ ان کو آزمائے تو ان کے پاس فرشتہ بھیجا. وہ سفید داغ والے کے پاس آیا اور اس سے کہا، تجھے کون سی چیز زیادہ پیاری ہے؟ اس نے کہا، اچھا رنگ اور اچھی کھال، اور یہ کہ مجھ سے یہ بیماری دور ہو جائے جس کے سبب لوگ مجھ سے گھن کھاتے ہیں. ہاں، حضرت صلی اللہ علیہ وسلم نے فرمایا، فرشتے نے اس پر ہاتھ پھیرا تو اس کی گھن دور ہوئی اور اسے اچھا رنگ اور اچھی کھال دی گئی. پھر فرشتے نے پوچھا، تجھے کون سا مال پسند ہے؟ اس نے کہا، اونٹ یا گائے. یا کہا گائے. اس حدیث کے راوی ساق بن عبداللہ کو شک پڑ گیا کہ اس نے اونٹ مانگا یا گائے. بہرحال سفید داغ والے نے یا گنجے نے ان میں سے ایک اونٹ اور دوسرے نے گائے کی خواہش کی. سو اسے 10 ماہ کی گھابن، گھابن کہتے ہیں پریگننٹ کو، 10 ماہ کی گھابن اونٹنی دی. پھر فرشتے نے دعا کی، اللہ تعالیٰ تیرے لیے اس میں برکت دے. آپ نے فرمایا، پھر فرشتہ گنجے کے پاس آیا اور کہا، تجھے کون سی چیز زیادہ پسند ہے؟ اس نے کہا، عمدہ بال، اور یہ کہ یہ بیماری جاتی رہے جس کے سبب لوگ مجھ سے گن کھاتے ہیں. چنانچہ فرشتے نے اس پر ہاتھ پھیرا تو اس کی بیماری دور ہو گئی اور اس کو اچھے سے بال مل گئے. فرشتے نے کہا، تجھے کون سا مال پسند ہے؟ اس نے کہا، گائے. سو اس کو گھابن گائے مل گئی. فرشتے نے دعا دیتے ہوئے کہا، اللہ تعالیٰ تیرے مال میں برکت دے. آپ نے فرمایا، پھر فرشتہ اندھے کے پاس آیا اور کہا، تجھے کون سی چیز پسند ہے؟ اس نے کہا کہ اللہ تعالیٰ میری آنکھ کو بینائی دے دے تو میں لوگوں کو دیکھا کروں. آپ نے فرمایا، پھر فرشتے نے اس پر ہاتھ پھیرا تو اس کو بینائی دی گئی. پھر فرشتے نے کہا، کون سا مال تجھے پسند ہے؟ اس نے کہا، بھیڑ اور بکری. تو اسے گھابن یعنی پریگننٹ، کیا بولتے ہیں آپ نوش میں، گراوید. جی، میں ایسے میں آن لائن ساتھیوں کے ساتھ نوش بھی سکھا رہی ہوں. تو اسے گھابن بکری مل گئی، پھر اونٹنی گائے اور بکری پھلی پھولی، پھر ہوتے ہوئے سفید داغ والے کے جنگل بھر اونٹ ہو گئے، یعنی اللہ نے بہت برکت دی، ایک اونٹ سے اتنے اونٹ ہو گئے. گنجے کی جنگل بھر گائیاں ہو گئیں، یعنی اور بہت ساری گائیاں آ گئیں، اور اندھے کی جنگل بھر بکریاں ہو گئیں. آپ نے فرمایا، کچھ عرصے بعد وہی فرشتہ سفید داغ والے کے پاس اپنی پہلی صورت اور شکل میں آیا اور اس نے کہا، میں محتاج آدمی ہوں، سفر میں میرے تمام اسباب کٹ گئے. اب دیکھیے آزمائش ہو رہی ہے، اس کو نہیں پتا یہ فرشتہ ہے، وہ سمجھا کہ یہ آدمی ہے. کہنے لگا، آج منزل پر پہنچنا میرے لیے ممکن نہیں سوائے اللہ کی مدد کے اور تیری مدد کے. میں تجھ سے مانگتا ہوں اسی کے نام پر جس نے تجھے ستھرا رنگ اور ستھری کھال دی اور مال اور اونٹ دیے، مجھے ایک اونٹ دے جو میرے سفر میں کام آئے. اس نے کہا، مجھ پر لوگوں کے حق بہت ہیں. فرشتے نے کہا، البتہ میں تجھے پہچانتا ہوں، بھلا تو محتاج اور کوڑی نہ تھا، تجھ سے لوگ گن کھاتے تھے، پھر اللہ نے اپنے فضل سے تجھے یہ مال دیا. اس نے جواب دیا، میں نے تو یہ مال اپنے باپ دادا سے پایا. کیا کہتے ہیں لوگ، ہم تو جی ددی پشتی امیر ہیں، وہی بات ہے. فرشتے نے کہا، اگر تو جھوٹا ہو تو اللہ تجھے ویسا ہی کر دے جیسا کہ تو پہلے تھا. پھر فرشتہ گنجے کے پاس آیا اور اسی صورت اور شکل میں اس سے کہا جیسے سفید داغ والے سے کہا تھا. اس نے بھی وہی جواب دیا جو سفید داغ والے نے دیا تھا. فرشتے نے کہا، اگر تو جھوٹا ہو تو اللہ تعالیٰ تجھے ویسا ہی کر ڈالے جیسا کہ تو تھا. آپ نے فرمایا، پھر فرشتہ اندھے کے پاس آیا اپنی اسی شکل و صورت میں اور کہا کہ میں محتاج آدمی ہوں، مسافر ہوں، سفر میں میرے سارے وسیلے اور تدبیریں کٹ گئیں، آج میرا منزل پر پہنچنا بغیر اللہ کی مدد اور تیری مدد کے مشکل ہے. मैं तुझसे अल्लाह के नाम पर जिसने तुझे आँख दी एक बकरी मांगता हूँ, वो मेरे सफ़र में काम आएगी। इसने कहा, बेशक मैं अंधा था, अल्लाह ने मुझे आँख दी, तू ले जा इन बकरियों में से जितना तेरा जी चाहे और छोड़ जा बकरियों में से जितना तेरा जी चाहे। अल्लाह की कसम, आज जो चीज़ अल्लाह की राह में तू ले जाएगा मैं तुझे मुश्किल में नहीं डालूंगा, यानी उससे मना नहीं करूंगा। फरिश्ते ने कहा, अपने माल को अपने पास रखो, तुम तीनों आदमी आजमाए गए थे, सो तुझसे तो अल्लाह राज़ी हुआ मगर तेरे दोनों साथियों से नाखुश हुआ। वाक्य समझ आ गया? एक तो आप देखिए कि इससे पता चलता है कि फरिश्ते आए इंसानी रूप में, हमारे पास भी आ सकते हैं। बस जब हम किसी को फ़कीर समझे, हो सकते वो फरिश्ता, हमने वो तो कर दिया और फरिश्ता जाके ऊपर ये सारी कहानी पेश करे। फ़र्क नबियों और हमारे में यही है ना कि हमें पता नहीं चलता या हम फरिश्ते से कलाम नहीं कर सकते। फिर दूसरी बात देखिए कि इंसान जब नेमत से महरूम होता है तो एक ही तलब रखता है, जो नहीं है वो मिल जाए। अंधे ने आंखें मांगी, उसको दुनिया की सबसे बड़ी नेमत आंखें लगी। इसी तरह जो बीमार था उसको बीमारी बुरी लगी। आज हमारा भी यही हाल है, जो छोटी सी चीज़ हमारे पास नहीं होती ना, हम कहते हैं बस ये हो जाए तो मेरी ज़िंदगी में ये हो जाएगा, वो मिल जाती है, फिर हम कहते हैं कि ये शुरू से ही थी। फिर आप देखिए कि एक और चीज़ पता चलती है कि जिस रब से हमें नेमतें मिलती हैं हम उसी के नाम पर डंडी मारते हैं। अब आप और मैं ज़रा इस सारे वाक्य से अपने ऊपर लें। हमें आंखें दी अल्लाह ने, स्किन दी, बाल दिए, औलाद दी, माल दिया, घर दिए, वक्त दिया, स्किल्स दी, लिखना सिखाया, पढ़ना सिखाया, चलना सिखाया, बोलना सिखाया, बात समझाना सिखाया। वइन तौद्दु निअमतल्लाहि ला तुहसूहा, अगर अल्लाह की नेमतों को गिनना चाहो तो तुम गिन नहीं सकते। अब मैं इसमें से अल्लाह के साथ क्या मामला करती हूँ? आप देखिए ना कि उनकी आजमाइश कब शुरू हुई, जब अल्लाह की दी हुई नेमत को अल्लाह के रास्ते में रोक लिया। आज क्या हम नहीं करते? वक्त कितनी बड़ी नेमत है, उसी रब को वक्त देते हुए हम कितना घबराते हैं। माल अल्लाह की नेमत है, हम उसको अल्लाह के रास्ते में लगाएं तो हमें कितना मुश्किल लग जाता है। तो ये चीज़ आपके मेरे लिए बहुत बड़ी एक मोटिवेशन है कि जो कुछ अल्लाह ने मुझे दिया, फअम्मा बिनेमति रब्बिका फहद्दिस, बयान कीजिए, लोगों को दीजिए, लोगों से शेयर कीजिए। अपने माल पे या अपने ख़जाने पे खुद ही सांप बन के बैठे रहना जो होता है, ये इंसान के थुड़दिलेपन की अलामत है। हिरस नहीं रखनी चाहिए चीज़ों की, इस्तेमाल करें, आगे बढ़ा दें। अल्लाह के रास्ते में ज़रूरत पड़ी, अल्लाह जी आप ले लीजिए। किसी बंदे को ज़रूरत पड़ी, आप ले लीजिए। किसी रिश्तेदार का फ़ोन आ गया, आप ले लीजिए। किसी यतीम को ज़रूरत पड़ी, किसी बेवा की ज़रूरत है, दे दीजिए। हर मामले में, वक्त से लेकर खाना पीना, एक्स्ट्रा खाना घरों में पड़ा ही रहता है, पड़ा रहता है। क्या हम लोग ये नहीं सोच सकते कि अच्छा आज मैंने खाना बनाया, मेरा बच गया, आप ले लीजिए, आज आप ना बनाएं। हम कहते लो हम किसी का बच्चा हुआ खाए। फ्रिजों की फ्रिजें भरी रहती हैं, फ्रीज़र भर जाते हैं हमारे। आप देखिए कि हमारा फालतू खाना पड़ा, हमारा अपना दिल भी नहीं करता खाने को, लेकिन हम किसी से शेयर नहीं करते। तो ज़िंदगी में ये जो एटीट्यूड है ना, ये बड़ा खूबसूरत है। मैंने खाना पका लिया, पकाया ही उतना जितना खाना था, लग गए बच गए कोई बात, अच्छी सी डिश में डाल के उसको खूबसूरत से सजाए, अपने किसी नेबर को दे दें। पहले ही अंदाज़ा होता है ज़्यादा पका हुआ, पहले ही दे दें, उनके हिस्से का डाल के रख लें साथ। छोटी छोटी नेकियां हमें हर दिल अजीज़ बना देंगी। ये जो हमारी ज़िंदगी मुश्किलात है ना, समेटा समाटी क्यों होती है, कभी आपने सोचा? हर वक्त हम बिज़ी क्यों रहते हैं, सामान ज़्यादा। मैंने इस चीज़ को कहाँ फील किया, जब कभी आप होटल में जाएं, आप भी जाते होंगे कभी कहीं दो तीन दिन के लिए, तो होटल में अगर आप, मिसाल है आपके हस्बैंड आपको छोड़ के होटल में खुद कहीं काम पे चले जाएं, आपको वहाँ कोई काम नहीं दिखता। दो जोड़े आपके साथ हैं सूटकेस, इतना सा कितनी दफ़ा दिन में साफ़ करेंगे, कमरा वो साफ़ करेंगे, खाना आपको नीचे से आएगा। मैं जो चीज़ महसूस करती हूँ ना कि जब बिलोंगिंग्स थोड़ी सी होती है ना, तो आप उसको ही ज़्यादा से ज़्यादा देख सकते हैं ना, तो आपके टाइम बहुत मिलता है आपको। आप कहते करें क्या, बोर हो रहे हैं, ये नहीं है, बोर्ड कंप्यूटर या फ़ोन ना हो तो आप पता नहीं वहाँ क्या करें, कोई बुक ना हो तो क्या करें, मिसाल दे रही हूँ। इसी तरह से अगर अब आप अपने घर में हैं, वक्त तो वही है सारा, 24 घंटे हम सारा दिन बिज़ी क्यों रहते हैं? यानी ये सवाल ख़ुद से लिखें, मैं सारा दिन मसरूफ़ क्यों रहती हूँ? आपको इसमें जवाब मिलेगा, एक्सेसिवनेस ऑफ दी बाउंटीज ब्लेसिंग्स। खाना अल्लाह की नेमत, पर एक्सेसिव फूड मसला है। आप देखिए सबसे मुश्किल दावत पकाने का जो मुश्किल तीन पार्ट मुझे लगे, अगर मैं किसी की दावत पकाऊं, बाद में बचे हुए खाने को समेटना। आप ले जाएं भाई, अमेरिका में ये चीज़ मैंने देखी थी, यहाँ भी ऐसे ही होगा, इस तरह की कोई मौका नहीं कभी मिला। वहाँ क्या करते हैं कि जब खाना खाया सब लगा दिया, उसके बाद वहाँ डिस्पोजेबल बॉक्सेस रख देते हैं। हेल्प योर सेल्फ, वट एवर यू वॉन्ट टू टेक टेक, यही मस्जिदों में इफ्तारियों में भी होता है। लोग खाना खाते हैं, उसके बाद मेहमान खुद ही अपना बॉक्स बना के ना, टेक होम बॉक्सेज है, जिसको जो खाने वो ले जाता है, खाना भी साफ, और जब एंड पे थोड़ा बहुत जो चीज़ें रह गई, करीबी दोस्तें मिलती हैं, सब साफ़ कर देती हैं। यहाँ भी मैंने देखा लोग काफ़ी कोऑपरेट करते हैं, تو ہمیشہ یاد رکھے کہ نعمتوں کو شیئر کر کے استعمال کریں. فارغ رہیں گے, ایور نیو رہیں گے, آپ کا گھر صاف رہے گا. یہ جو اندر ایک دل میں ہرس پڑی ہوئی ہے نا, وہ نکال دیں بس. پھر انشاءاللہ آپ کے پاس بہت سارا وقت ہوگا, اور اللہ تعالیٰ ہمیں نعمتوں کی بہترین قدر کی توفیق عطا فرمائے.